الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں. میرے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان عالی شان ہے، من صلی علیہ واحدتن صلی اللہ علیہ عشرا، جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں بھیجتا ہے. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم. نبی کی شان میں ہو جس قدر درود پڑھو، محبوں پاؤ گے جنت میں گھر درود پڑھو. خدا تو بھیجے ہے صلو وسلمو کا خطاب، تم ایسے بیٹھے ہو کیوں بے خبر، درود پڑھو. رہو گے حفظ الہی میں رات دن محفوظ، رسول پاک پہ شام و سحر درود پڑھو. ایک بار پھر محبت کے ساتھ درود پاک پڑھ لیں، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. قرآن مجید فرقان حمید کی کچھ آیتیں یا کوئی ایک آیت ہم سنتے ہیں، اس کا ترجمہ سنتے ہیں اور اس سے لیسن لینے کی، سبق لینے کی کوشش کرتے ہیں، قرآن کی باتیں کرتے ہیں. قرآن مجید فرقان حمید کی آج جو آیت ہم نے سننی ہے، آیت نمبر 100 ہے، سورہ بقرہ ہے اور پارا نمبر 1 ہے. اللہ اس آیت میں ارشاد فرماتا ہے، بسم اللہ الرحمن الرحیم، اوکلما عاہدوا عہدا نبذہ فریق منہم بل اکثرہم لا یؤمنون. آسان ترجمہ قرآن کنز العرفان، اور جب کبھی انہوں نے کوئی عہد کیا تو ان میں سے ایک گروہ نے اس عہد کو پھینک دیا، بلکہ ان میں سے اکثر مانتے ہی نہیں. اب اس آیت کریمہ کا آسان مفہوم یہ ہے کہ کیا بنی اسرائیل کی یہی عادت ہو گئی ہے کہ جب کوئی عہد کرتے ہیں تو ان میں سے ایک گروہ اس عہد کو پسے پشت ڈال دیتا ہے، اس عہد کو توڑ دیتا ہے، انہیں کوئی پرواہ نہیں ہے؟ بلکہ حقیقت یہ ہے کہ یہ لوگ تورات پر بھی ایمان نہیں رکھتے، اس لیے عہد کو توڑنا گناہ بھی نہیں سمجھتے. اگر یہ تورات کو مانتے ہوتے تو کم از کم عہد کو ضرور نبھاتے. اب پیارے اسلامی بھائیوں، وعدے اور عہد، اس میں ذرا فرق سمجھ لیجئے گا. وعدہ یہ ہوتا ہے کہ جس میں کچھ شرائط وغیرہ مقرر نہیں ہوتی، اور عہد وہ ہوتا ہے جس میں شرائط بھی رکھی جاتی ہیں. مثال کے طور پہ وعدہ یہ ہوتا ہے کہ کوئی کہتا ہے میں کل آپ سے ملوں گا، یہ وعدہ ہے، ٹھیک ہے، کوئی شرط نہیں ہے. مگر عہد یہ کہ اگر آپ آئیں گے تو میں بھی آؤں گا، اس میں شرط ہو گئی کہ آپ یہ کریں گے تو میں یہ کر لوں گا. تو یہ عہد ہے اور وعدہ، دونوں ہی بڑے اہم ہیں اور دونوں توڑنے کے لیے نہیں ہوتے. اب بنی اسرائیل نے دو وعدے کیے تھے، دو عہد کیے تھے، ایک اللہ سے، ایک اللہ کے حبیب علیہ الصلوۃ والسلام سے. اب کیا ہوا؟ پہلا وعدہ جو اللہ نے ان سے تورات میں لیا تھا کہ جب نبی پاک علیہ الصلوۃ والسلام اللہ کے آخری نبی آئیں گے تو تم ان پر ایمان لے آؤ گے. اچھا سبحان، تم ایمان لے آؤ گے تو اللہ تمہیں دنیا اور آخرت پہ بلندی عطا فرمائے گا. انہوں نے عہد لیا، مگر جب نبی پاک علیہ الصلوۃ والسلام تشریف لائے تو وہ ایمان نہیں لائے. قرآن کہتا ہے، اوفو بعہدی اوفی بعہدکم، میرا عہد پورا کرو میں تمہارا عہد پورا کروں گا. اللہ نے وعدہ فرمایا تھا مگر ان بدبختوں نے اس عہد کو توڑ دیا. اچھا اب سرکار دو عالم علیہ الصلوۃ والسلام سے کیا وعدہ کیا تھا؟ کہ جب نبی پاک مکے سے مدینے پہنچ گئے تو یہودی وہاں جو رہتے تھے انہوں نے وعدہ کیا، عہد کیا، تحریری معاہدہ ہوا، شرائط طے ہوئیں، کنڈیشنز طے ہوئیں. ایک شرط یہ تھی کہ جب باہر سے کوئی دشمن مدینے پر حملہ کرے گا تو مسلمان اور یہودی مل کر ڈیفینڈ کریں گے، اس کا جواب دیں گے. مگر ان بدبختوں نے عہد توڑا، غزوہ احزاب کے موقع پر خود قریش کے لوگوں کے ساتھ مل کر، مشرکوں کے ساتھ مل کر یہودیوں نے مدینے پہ حملہ کر دیا. اللہ اکبر. تو اب قرآن نے یہی کہا نا کہ کچھ لوگ ہوتے ہیں جو عہد توڑ دیتے ہیں، عہد کی پرواہ نہیں کرتے. اب یاد رہے کہ ہم مسلمانوں کے لیے اس پورے واقعے میں درس کیا ہے، یہ پتہ چلا کہ عہد توڑنا یہ بے ایمانوں کا طریقہ ہے، یہ غیر مسلموں کا طریقہ ہے. مسلمان وعدہ نہیں توڑتا، مسلمان عہد نہیں توڑتا. حدیث پاک میں آتا ہے کہ لا ایمان لمن لا امانت لہ ولا دین لمن لا عہد لہ. اس کا ایمان نہیں جو امانت دار نہیں, وہ جو عہد نہیں نبھاتا اس کا کوئی دین نہیں. اب غور کریں, میں اور آپ کیا کہتے ہیں, بھائی میں پکا مسلمان, نبی پاک تو فرما رہے ایمان ہی نہیں ہے جو امانت دار نہیں ہے. ادھر تو ڈر لگتا ہے کسی مسلمان کے پاس کوئی چیز رکھوانے میں کہ پتہ نہیں ٹائم پہ واپس ملے گی کہ نہیں, قرضہ دے رہا ہوں واپس آئے گا کہ نہیں, ہے سودا کر رہا ہوں پتہ نہیں چیز واپس یا میرے پیسے ملیں گے نہیں. کوئی وعدہ پورا نہیں کر رہا, کوئی امانت پوری نہیں کر رہا. سوچئے, فرمایا دوبارہ سنیں, اس کا ایمان نہیں جو امانت دار نہیں, اور وہ جو عہد نہیں نبھاتا اس کا کوئی دین نہیں. بلکہ ایک جگہ سرکار دو عالم علیہ الصلوۃ والسلام نے چار نشانیاں بیان کی منافق کی. اب دیکھیں نا, اللہ نہ کرے کوئی کسی کو کہے تم منافق ہو, کتنا غصہ آئے گا, مجھے مسلمان کو منافق کہہ رہے. سرکار دو عالم علیہ السلام نے نشانیاں بتا دی یہ منافق کی. اب سنیے ذرا حدیث پاک, اور اس حدیث پاک سے اللہ کرے کہ ہم سارے سبق حاصل کریں. اور یہ حدیث بخاری شریف کی ہے. اللہ اکبر, کیا حدیث ہے. اربع من کن فیہ کان منافقا خالصا, چار عادتیں جس میں ہیں وہ پکا منافق ہے. خالصن کا لفظ یوز ہوا ہے, ٹھیک ہے. اب وہ چار عادتیں اللہ نہ کرے اگر ہم میں ہیں تو آج توبہ کر کے کھڑے ہونا ہے, اپنی ان عادتوں سے جان چھڑا لو. اب آگے فرمایا ومن کانت فیہ خصلت منہن کانت فیہ خصلت من النفاق حتی یدعہا. فاقہ فرماتے ہیں اور جس میں ان عادتوں میں سے کوئی ایک عادت ہو تو اس میں وہ منافقت کی عادت ہے, یہاں تک کہ اس عادت کو چھوڑ دے. یعنی ایسا نہیں ہے کہ چار پوری ہوں گی تو ہی منافق ہوگا, ایک بھی ہے تو وہ عادت منافقت کی عادت ہے, اب اسے چھوڑ دے. اب وہ چار عادتیں غور سے سنیں. نبی پاک فرماتے اذا اؤتمن خانا, جب اس کے پاس امانت رکھائی جائے وہ خیانت کرے. واذا حدث کذب, جب بات کرے بولے تو جھوٹ بولے. پھر فرمایا وَإِذَا عَاهَدَ غَدَرَ, جب وعدہ کرے تو اسے توڑ دے, عہد کرے تو توڑ دے. پھر فرمایا وَإِذَا خَاصَمَ فَجَرَ, فرمایا جب کسی سے جھگڑا ہو جائے تو گالی بکے. اللہ اکبر, بخاری شریف کی حدیث ہے. یہ چار باتیں چیک کر لیں اپنے اندر. دوبارہ ریپیٹ کر دیتا ہوں, اللہ کرے کہ ہم میں کسی بھی یہ عادت نہ ہو, لیکن اگر کسی میں ہے تو زندگی میں توبہ کرنی ہے نا, قیامت کے دن مارے جائیں گے. دوبارہ سنیں, فرمایا اذا اؤتمن خانا, امانت رکھوائی جائے خیانت کرے. آج کاروباری لوگ سوچ لیں, یار اس کے پیسے آ گئے ہیں نا, اس کو پتا نہیں, چلو چھوڑو نا, کوئی ڈنڈی مار رہا ہے. سودا بیچارہ وہ مسلمان سمجھ کر آپ سے سودا لے رہے ہیں, آپ سودے میں ڈنڈی مار رہے ہیں, آپ ناپ تول میں کمی کر رہے ہیں, آپ اس کو جناب کپڑا کم دے رہے ہیں, اس کو سودا کم دے رہے ہیں. چھوٹے چھوٹے, میں نہیں کہتا کہ یقیناً بڑے پیسوں والے بھی بےمانی کرتے ہیں, ادھر بعض اوقات تو ٹھیلے والا بےمانی کر رہا ہے, سبزی والا بےمانی کر رہا ہے. کیوں کر رہا ہے؟ ان پیسوں کو کیا کرو گے؟ تھوڑا سا وزن کم زیادہ کر کے یہی پیسے بیماریوں میں چلے جائیں گے, یہی پیسے آفتوں میں چلے جائیں گے, اور عذاب آخرت کا پھر کھڑا ہے. غور کیجیے. بہت پہلے ایک واقعہ سنا تھا کہ ایک بندہ ٹھیلے والا صبح صبح کوئی صاحب فجر پڑھ کے جا رہے تھے, دیکھا ٹھیلے والا رو رہا ہے. تو کیوں رو رہے بھائی, کیا ہو گیا؟ کہ میں روزانہ ٹھیلا لگاتا ہوں, روزانہ سبزی یا فروٹ بیچتا ہوں, اور اسی سے بچوں کے پیسے لے کے جاتا ہوں. آج سبزی منڈی سے دو پیٹیاں لے کر آیا, دو پانچ ہزار روپے روز کے لگاتا ہوں, اوپر اوپر سارا فروٹ اچھا تھا, جب کھولا تو اندر سارا گندا تھا. اب میں آج کا دن کیسے گزاروں گا اور اپنے بچوں کو کیا کھلاؤں گا؟ اس بندے نے جس نے یہ بےمانی کی, کسی کی پورے دن کی سمجھ لینا کہ کھانے پینے کو برباد کر دیا. اچھا پھر اسی طرح بعض اوقات ٹھیلے والے بےمانی کر رہے ہوتے. ہر وہ بندہ جو مجھے سن رہا ہے یا بعد میں سنے, غور کر لے کہ یہ ملاوٹ, یہ دھوکہ, یہ امانت میں خیانت, یہ بربادی ہے. اس سے امیر نہیں ہو جاؤ گے. اچھا امیر ہو بھی گئے تو یہ پیسہ کس کام کا جو حرام کا ہے؟ کوئی کسی کے قرضے دبا کے بیٹھا ہے, کوئی کسی کی زمین دبا کے بیٹھا ہے, کوئی کسی کی فائل دبا کے بیٹھا ہے. اچھا ایسی ایسی امانت میں خیانت ہے بھائی. اگر کسی والد کا انتقال ہو گیا اور کوئی بچہ نابالغ ہے, یتیم ہے, تو اب بھائی بہنوں پر اس یتیم بچے کا مال سنبھالنا, اسے پہنچانا امانت ہے. حق کھا جاتے ہیں, بہنوں کا حق نہیں دیتے وراثت میں. کدھر جاؤ گے یار؟ یہ منافقت کی نشانی ہے. آگے نبی پاک نے فرمایا وَإِذَا حَدَّثَ كَذَبَ, جب بات کرے جھوٹ بولے. سچ بتائیں یہ کتنا عام ہو گیا ہے, اتنا جھوٹ عام ہو گیا ہے. اچھا مذاق مذاق میں بھی جھوٹ بولنا ہے, خامہ خائیں بھی جھوٹ بولنا ہے, کوئی فائدہ نہیں پھر بھی جھوٹ بولنا ہے. فائدے کے لیے بھی نہیں بول سکتے, ورنہ ویسے بھی بولنا ہے. یعنی پہلے ہم جب چھوٹے تھے نا, یہ بزرگ بیٹھے ہیں ان سے پوچھیں, تو کبھی کبھی کوئی بندہ جھوٹ بولتا تھا, لوگ کہتے ہیں یار جھوٹ بول دیا اس نے. اب تو ایسا لگتا ہے بندہ کبھی کبھی سچ بولتا ہے. समझ ही नहीं आ रही कि यार सच बोल रहा है झूठ बोल रहा है। हर चीज का गलत डेफिनेशन, हर चीज की प्रॉपर जवाब ही नहीं देना है। किधर रहते हो, इलाका गलत बताना है। काम क्या करते हो, काम गलत बताना है। ऑफिस में जॉब कर रहे हैं तो जनाब लेट आ रहे हैं तो झूठ बोल दिया है, ट्रैफिक में फंस गया था तो घर में बीमारी थी। क्या करोगे यार, इतना झूठ। मुसलमान झूठा नहीं होता, ये मुनाफिकत की निशानी है। आगे फरमाया वह इदा आहदा गदरा, जब वादा करे अहद करे तोड़ दे अहद को। आप फिक्र ही ना करें हजरत, बस कल मिल रहे हैं परसों आपका काम हो जाएगा। अरे अल्लाह की कसम, लोगों का तकिया कलाम कसमें बन गया है। अब लोगों को लोगों की कसमों पर यकीन नहीं है यार। ये कुरान की कसम भी खाए ना, इसकी बात मत मानना। ऐसा हाल हो गया यार। मुसलमान तो कह दे पत्थर की लकीर है। मुसलमान का वादा 100%, मुसलमान का वादा पूरा नहीं होगा तो किसका वादा पूरा होगा। मैं आपको आगे वाकया सुनाऊंगा, हैरान हो जाएंगे नबी पाक ने कैसे कैसे अहदों को पूरा किया है। और आज तो देर ही नहीं लगती कसमें खा के वादे करके, ये कारोबारी लोग भी कर रहे होते हैं। बस आप परसों आ जाएं, कल आ जाएं, परसों वो धक्के खिलाई जा रहे हैं। ये मुनाफिकत की निशानी है। और आगे फरमाया वा इदा खासमा फजरा, जब झगड़ा हो जाए तो गाली निकालता है। ये भी ऐसी बुराई आम हो गई है। कभी कभी तो बंदा हैरान हो जाता है कि यार ये 5 वक्त का नमाजी है, चेहरे पे दाढ़ी है, सर पे सजदे का निशान है और ये गालियां दे रहा है। झगड़ा हो जाए तो आपे से बाहर हो जाते हैं लोग। नहीं, ये मुनाफिकत की निशानी है। और इसकी वजह बताता हूं, बंदा गालियां क्यों देता है। अंदर उसके गंद भरा हुआ है। जिसके अंदर साफ होना उसका बाहर भी साफ ही निकलता है। हैं, मैंने कई बार बयान में ये मिसाल दी है। आप किसी बर्तन में दूध लेके जा रहे हैं, उसको ठोकर लगेगी तो क्या गिरेगा बताइए? दूध ही गिरेगा ना, क्योंकि बर्तन में क्या है, दूध है। ठीक है, अब किसी बर्तन, आप कचरे का डब्बा उठा के जा रहे हैं, डस्टबिन लेके जा रहे हैं कहीं फेंकने के लिए, धक्का लग गया तो क्या गिरेगा? कचरा गिरेगा। सिंपल इज दैट। जब भी धक्का लगता है ना, झटका लगता है, तकलीफ पहुंचती है, अंदर से वही निकलता है जो अंदर भरा हुआ होता है। शरीफ आदमी के मुंह से गाली नहीं निकल सकती, उसने गालियां सुनी नहीं है, उसकी आदत ही नहीं है। आप उसके साथ, अल्लाह ना करे कोई मिसबिहेव भी हो जाए, वो बात करेगा आपसे, यार ऐसा मत करो, ऐसा नहीं करना चाहिए था, आप ज्यादती कर रहे हैं। वो गाली तो नहीं निकाल सकता ना। लेकिन बाज औकात ऐसा अंदर का बाहर आता है कि बंदा हैरान हो जाता है कि यार ये वही आदमी है जो इतनी मीठी मीठी बातें करता है, इतनी प्यारी बातें करता है, और अब गुस्से में ये आलम। हम सबको, मैं मुझ समेत, ये चारों आदतें गौर कर लें, क्योंकि ये बुखारी शरीफ की हदीस है। और नबी पाक ने क्या फरमाया, जिसमें ये चारों आदतें हो वो खालिस मुनाफिक है, और एक भी है तो ये मुनाफिकत की अलामत है। अल्लाह मुझे भी महफूज फरमाए, आपको भी महफूज फरमाए। प्लीज इन चीजों से अपने आप को निकलिएगा। अच्छा, जो ये जो अहद तोड़ते हैं ना, आ चुके हमारा टॉपिक वादा है, अहद है। कुरान मजीद फुरकान हमीद इनके बारे में फरमाता है, أولئك لا خلاق لهم في الآخرة ولا يكلمهم الله ولا ينظر إليهم يوم القيامة ولا يزكيهم ولهم عذاب أليم। फरमाया उन लोगों के लिए आखिरत में कुछ हिस्सा नहीं, और अल्लाह कयामत के दिन ना तो उनसे कलाम फरमाएगा, ना उनकी तरफ नजर करेगा, और ना उन्हें पाक करेगा, और उनके लिए दर्दनाक अजाब है। वादा तोड़ने वाले, अहद तोड़ने वाले, ये कोई नॉर्मल बात नहीं है, दर्दनाक अजाब है। अल्लाह उनसे कलाम भी नहीं फरमाएगा। तो मीन्स मुसलमान वादा करे तो एट एनी कॉस्ट 100% उसे पूरा करने की नीयत हो, फिर अल्लाह गैब से भी मदद फरमाता है। एक और जगह फरमाया उलाइक लहुमुल लाना, और उनके लिए लानत ही है। अब मैं कुछ मिसालों के जरिए समझाता हूं कि हम कैसे वादे कर रहे थे और फिर पूरा नहीं करते। मिसाल के तौर पर अपनी फितरत का यह हिस्सा बना लें कि जब मैंने किसी से वादा किया है ना, अब मैंने पूरा करना है। हाँ, शरीयत के दायरे में रहकर वादा जरूर निभाना है। किसी का कर्ज लौटाना है, आपने कर्ज लिया, वादा किया 1 महीने में दूंगा, अब कुछ भी हो जाए आप उसका कर्ज लौटाएं। अच्छा, नहीं लौटा सकते, इंसान है तो भाग ना जाएं, छुप ना जाएं, उससे बात करें, उसके पास पहले चले जाएं। भाई 30 दिन के लिए मांगा था, 28वें दिन पहुंचे उसके पास, उससे रिक्वेस्ट करें कि भाई वादा था, मैं आ गया हूं, ये पूरे नहीं हो सके, थोड़े ले लो और थोड़ा सा मुझे टाइम दे दो। वो क्यों नहीं देगा टाइम? हम फोन ही नहीं उठाते। वो अगला परेशान हो जाता है, मेरे पैसे ही कहां गए, बंदा ही गायब हो गया, अब वो धक्के खा रहा है हमारे घर के। यार ये तो ज्यादती है ना। आपने वादा किया, उसने एहसान किया आपके साथ, और अब आप उसे तकलीफ पहुंचा रहे हैं। ये सारे कारोबारी लोग सोचें कि जो, अच्छा बाज कारोबारी लोगों के जहनों में, माइंड में होता है कि 30 दिन के लिए उधार लूंगा, 2 महीने में वापस दूंगा, और इस 30 दिन में कोई और काम कर लूंगा। आपका पहले ही जहन ये था, आपने गलत बयानी कर रही है, ये हराम। आपने उस बेचारे से रेट 30 दिन का लिया और पैसे देने 3 महीने में, उसका तो जो नफा मरना था मर गया, उसका बिजनेस डिस्टर्ब होना था हो गया, आप दोनों का झगड़ा अलग हुआ, वादा खिलाफी अलग हुई, क्या करना है ऐसा? और क्या दोबारा वो आपसे साथ काम करेगा? आपने अपनी साख भी बर्बाद कर दी। दुनिया में याद रखें, जो जबान का पक्का है, वादे पूरे करता है, वो कारोबार में तरक्की करता है, उसको माशरे में इज्जत मिलती है, उसको खानदान में इज्जत मिलती है, वो वादा करता है मैं आऊंगा, टाइम पे पहुंचता है, उसकी उसकी पूरे माशरे में इज्जत होती है। कुछ लोग हैं टाइम बताते हैं मैं आ जाऊंगा, आते ही नहीं है, बंदा इंतजार करता रह जाता है। एक बार होगा, दो बार होगा, फिर कोई आपकी बात पर एतबार नहीं करेगा। बंदे की इज्जत ही उसकी होती है कि यार इसने कह दिया ना, बस अब बेफिक्र हो जाओ, अभी काम हो जाएगा। ये होता है मर्द, ये होता है मुसलमान, ये है इस्लाम। आगे चलें। इसी तरह आपने मिलने का वादा किया है, जरूर टाइम पे पहुंचे, नहीं पहुंच सकते उसको इंतजार ना कराएं, पहले बता दे मैं किसी वजह से लेट हो गया हूं, फोन है ना, रब्ता कर लें, कोई मजबूरी हो जाती है इंसान से, बताते तक नहीं है, अगला इंतजार कर रहा है, नहीं ये दुरुस्त तरीका नहीं है। बिल्कुल इसी तरह नेक कामों के भी लोग वादे कर लेते हैं, भाई फिक्र ना करें मैं इज्तिमा में आऊंगा, या मैं फलां जगह पर डोनेशन के लिए वादा कर लेते हैं, काफले के लिए वादा कर लेते हैं, किसी भी चीज़ का आपने वादा किया, आप पूरी कोशिश करें कि वो वादा निभाएं, इसी में आपकी इज्जत है, इसी में आपको इंशाल्लाह बरकतें नसीब होंगी। अच्छा, जब आप वादा निभाते हैं ना, तो उसके बहुत ज़बरदस्त फ़ायदे भी हैं। अब कुछ फ़ायदे सुनिएगा, आपको शायद अभी अंदाज़ा नहीं होगा, लेकिन जब आप फ़ायदे और नुकसान सुनेंगे तो आपको लगेगा हाँ यार ये तो होता है। फ़ायदा क्या होगा? आपको इत्मीनान मिलेगा। आपने किसी से वादा किया, आप टाइम पे पहुंच गए, आपने वक्त पे पैसे दे दिए, आपने वक्त पे बात पूरी कर ली, आपको इत्मीनान एक कल्ब मिलेगा। सबसे बड़ी चीज़ तो है ही सुकून ना। अच्छा, फिर अब अहद निभाने वाले की तबीयत में नज़्मो ज़ब्त, डिसिप्लिन पैदा हो जाता है। उसको पता है मेरी दिन का शेड्यूल ये है, मैंने फलां से ये वादा किया है, वो डिसिप्लिन के साथ लाइफ गुजारता है। फिर इसके साथ एतमाद लोगों में बढ़ता है, लोगों में जनाब भरोसा बढ़ता है, एहसास जिम्मेदारी नसीब होता है, माशरा पुरअमन हो जाता है, माशरे में एतमाद की फ़जा कायम होती है, दोस्ती में, कारोबार में इंसान को तरक्की मिलना शुरू हो जाती है, लोग एतमाद करते हैं। इसके अगेंस्ट जो वादा तोड़ने का आदी होता है ना, वो पहले तो सबसे पहले नुकसान उसे होता है, खुद ही बेचैन होता है, उसको बेचैनी रहती है यार इसको भी वादा किया था, क्योंकि लोग उसे ढूंढ रहे हैं, वो जवाब नहीं दे रहा, परेशान हो रहा है ना, परेशानी खुद ही पाली है, क्यों किया वादा भाई, अब भुगतो। तो खुद ही बेचैनी, अच्छा लोगों में एतमाद खत्म हो जाएगा, लोग अब बात नहीं मानेंगे। ऐसा बंदा हमने देखा है कि लोग बाज़ औक़ात अपना परसेप्शन ऐसा बना देते हैं कि अब वो ठीक भी हो गए ना, लोग उनकी बात नहीं मानते, उन्हें कोई उधार नहीं देता, उनसे कारोबार नहीं करता, ये कारोबारी लोग बैठे हैं। मैं ऐसे बीसियों लोगों को जानता हूं जो अरबोंपति हैं, उन्हें हजार रुपए का कोई उधार नहीं देता, हैं अरबोंपति हैं खुद, और ऐसे बेचारे गरीब हैं, मोटरसाइकिल पर आते लोग करोड़ों रुपए का उधार देते हैं। क्या फर्क है? उस मोटरसाइकिल पर आने वाले ने करोड़ों रुपए का एतमाद कमाया है, उसने भरोसा कमाया है, और इसने हर बार झूठ बोलकर, हर बार वादे तोड़कर, बंगले में रहता है, बड़ी गाड़ी में आता है, लोग कहते हैं भाई पैसे पहले दोगे फिर कारोबार होगा, आपको उधार नहीं दे सकता। बेकार है यार ऐसी जिंदगी, यानी आपने अपने एतमाद का बेड़ा गर्क कर दिया है। इंसान कहता है ये कह रहा है तो ये नहीं आएगा टाइम पे, इसका तो काम ही है ये झूठ बोलता है, आपने अपने एतमाद को दोस्तों में खत्म कर दिया सिर्फ वादा तोड़कर। मुसलमान जबान का पक्का होता है। काश ये बात समझ आ जाए मेरे प्यारे इस्लामी भाइयों, नबी पाक अलैहिस्सलाम ने वादा तोड़ने पर एक और बड़ा खतरनाक जिसके ना रिजल्ट बयान फरमाया। सरकार दुआलम अलैहिस्सलाम फरमाते हैं, मा नकद कौमुन अल अहद इल्ला कान अल कत्ल बैनहुम, जब कोई कौम अहद तोड़ने की आदत बना लेती है तो उनमें कत्ल आम हो जाता है। ये इसकी नहुसत है। अब बताएं वादा पूरे कितने लोग करते हैं यहां पर, और आज हमारे माशरे में कितना कत्ल व गारत गरी आम है। तो ये बाज़ औक़ात कुछ एक गुना दो गुना ऐसे होते हैं जिसके कॉन्सिक्वेंसेस ये होते हैं कि जनाब माशरे में बहुत दीगर बड़ी बुराइयां फैल जाती हैं। अल्लाह करे कि हमें ये बात समझ आ जाए। कुरान समझा रहा है, वादा तोड़ने वाले गौर से सुने, औफू बिल अहदी इन्नल अहद कान मसूला, और अहद पूरा करो, बेशक अहद के बारे में सवाल किया जाएगा। ये आम चीज नहीं है, कयामत के दिन इस बारे में सवाल होगा। मेरे प्यारे इस्लामी भाइयों, मैं मुख्तसर दो वाक्य आपको बयान कर देता हूं। सरकार दो आलम अलैहिस्सलाम ने कैसे अहद को पूरा फरमाया। अल्लाह अकबर। सुलह हुदैबिया जब हुई ना, तो सुलह हुदैबिया में एक अजीब सी शर्त ये भी थी, ज़ाहिर है अभी का फाइनल हो गई थी, नबी पाक और सब लोगों ने एक्सेप्ट किया था। ये अलग बहस है कि मुसलमानों ने शर्तें क्यों मानी। एक बज़ाहिर तो ये शर्तें ऐसा लगता है कि मुसलमान बैक फुट पर जा रहे हैं, मगर अल्लाह ने अपने हबीब अलैहिस्सलाम को बता दिया था कि ये फतेह मुबीन है और आगे एक बड़ी फतह मुंतज़र है। बहरहाल उसमें एक शर्त ये थी कि अगर मक्के से कोई बंदा हिजरत करके मदीने आ जाएगा तो मुसलमान उसे वापस लौटाएंगे, मक्के वालों के हवाले करेंगे। اب بڑے مظالم تھے مکے والے، بڑا مارتے تھے مسلمانوں کو، تو ایک صحابی رسول تھے حضرت ابو بصیر رضی اللہ عنہ، یہ چھپتے چھپاتے مکے والوں سے بچتے ہوئے مدینے پہنچ گئے. اچھا ان کو تو ایسا لگا کہ میری جان چھوٹی، اب میں نبی پاک علیہ السلام کے پاس پہنچ گیا ہوں. سرکار دو عالم علیہ الصلاۃ والسلام نے حضرت ابو بصیر سے فرمایا کہ ہمارا قریش کے ساتھ معاہدہ ہے، اے ابو بصیر تم واپس لوٹ جاؤ. کہتے حضور آپ مجھے مشرکوں کے پاس بھیج رہے ہیں، واپس بھیج رہے ہیں، وہ مار رہے ہیں مجھے. نبی پاک فرماتے ہیں اے ابو بصیر تم جانتے ہو ہمارے دین میں بد عہدی کی کوئی گنجائش نہیں ہے، کانٹریکٹ ہوا تھا نا، وعدہ ہوا تھا، کنڈیشنز تھے، تم واپس لوٹ جاؤ، اللہ تمہارے لیے کوئی راہ نکال دے گا. کہتے حضور آپ مجھے واپس مکے بھیج رہے ہیں، واپس ان کے پاس بھیج رہے ہیں، مار رہے ہیں مجھے. نبی پاک فرماتے ہیں اے ابو بصیر ہمارے دین میں بد عہدی کی گنجائش نہیں، تم واپس لوٹ جاؤ. اچھا نبی پاک ہیں کون، دل کیسا ہے، رحم کیسا ہے؟ قرآن کہتا ہے جب امتی کو تکلیف پہنچتی ہے تو ان پر گراں گزرتا ہے، عزیز علیہ ما عنتم. قرآن کہتا ہے جب جن پر تمہارا مشقت میں پڑنا بہت گراں ہے، بھاری ہے، ارے ہم تکلیف میں ہو نبی پاک کے دل پر بوجھ آ جاتا ہے، مگر وہی نبی پاک اپنے صحابی سے کہہ رہے ہیں ابو بصیر واپس لوٹ جاؤ، اللہ تمہارے لیے راستہ نکالے گا. اللہ اکبر. ولا یصلح لنا فی دیننا الغدر، اے ابو بصیر ہمارے دین میں بد عہدی کی گنجائش نہیں. یہ ہے اسلام، ہیں یہ اسلامی حکومتوں کے لیے بھی درس ہے، یہ عہدے داران کے لیے بھی درس ہے، یہ جناب ہم سب مسلمانوں کے لیے درس ہے کہ جب جس موقع پر جس لیول کا معاہدہ کریں، آپ بزنس میں معاہدے کرتے ہوں گے، کانٹریکٹ کرتے ہوں گے، کسی کمپنی سے بات کرتے ہوں گے، لوگ غیر مسلم کمپنیوں سے معاہدے کرتے پھر جاتے ہیں، کیا تاثر جاتا ہوگا یار کہ یہ ہیں مسلمان کہ لکھتے کچھ ہیں کرتے کچھ ہیں. میرے آقا نے غیر مسلموں سے وعدہ نبھایا کہ اپنے صحابی کو واپس لوٹا دیا کہ نہیں عہد یہ ہے، اور اللہ سے عہد کیا کریں اس کو کیسے پورا کرنا ہے. آخری بات، اے ہائے ہائے کیا خوبصورت واقعہ. ایک نیک شخص تھا، بڑا نیک نمازی تھا، غریب بہت تھا. نماز عشاء فارغ ہو کر جب گھر پہ آیا تو پتہ چلا بچے سو گئے ہیں. اپنی زوجہ سے پوچھا کہ بچوں نے نماز پڑھ لی ہے؟ تو کہا بچوں کو کھانے کو کچھ تھا ہی نہیں، رو رہے تھے، میں نے بہلا پھسلا کے بھوکا ہی سلا دیا ہے. کہ نہیں نماز تو پڑھانی چاہیے تھی. کہ نماز پڑھاتی تو اور روتے بھوکے تھے. میں نے کہا کم از کم کھانا گھر میں نہیں ہے تو بھوکے سو جائیں. کہ نہیں اٹھاؤ انہیں نماز پڑھانی ہے. تو کہتی ہے با کہ اگر میں نے اس کو اٹھایا، ان کو بچوں کو اٹھایا تو ان کو پھر بھوک ستائے گی، کھانا کدھر سے لاؤں گی. کیا کمال کا اس بندے نے جواب دیا. وہ کہتا ہے کہ میرا کام انہیں روٹی دینا نہیں ہے، میرا کام نماز پڑھانا ہے. میرا کام میں کروں گا، جس کا کام رزق دینا ہے وہ اس کا کام ہے. ان کو اٹھاؤ، ان کو نماز پڑھاؤ، مجھ پر ذمہ داری ہے کہ میں بچوں کو نماز پڑھاؤں. بھوکے سوئے ہوئے بچوں کو جگایا گیا، نماز کے لیے بچوں کو کھڑا کیا. ابھی سلام نہیں پھیرا تھا، دروازے پر دستک ہوتی ہے، ایک شخص باہر کھانے کی ٹرے لے کر کھڑا ہوا ہے کہ آپ کے لیے کھانا بھیجا گیا ہے. بچے نماز کے بعد پیٹ بھر کر کھاتے ہیں. کاش یہ بات سمجھ آ جائے، رزق کا وعدہ رب کا ہے، مغفرت کی کوشش میں نے کرنی ہے، نماز میں نے پڑھنی ہے، اپنے بچوں کو پڑھانی ہے. ہم بچوں کو دنیا کی ساری تعلیمات دلواتے ہیں. میں نہیں کہتا دنیا کی تعلیم نہ دلائیں، اگر شریعت کے دائرے میں دلائیں، مگر اپنے بچوں کو دین بھی تو سکھائیں نا. ہم صرف دنیا میں اپنے بچوں کو پیسے کمانے کا طریقہ بتاتے ہیں. بھائی پیسے کمانا کا سکھاؤ گے، سخاوت کون سکھائے گا؟ زکوٰۃ کے ملا مسائل کون بتائے گا؟ لوگ بچوں کو مالدار چھوڑ کر جاتے ہیں مگر دین نہیں سکھاتے. وہی بچہ اس مال سے حرام کام کر کے ماں باپ کے لیے عذاب کا باعث بن جاتا ہے. نہیں میرے پیارے اسلام بھائیو، یہ پیرامیٹر چینج کیجئے. مجھ پر اور آپ پر بھی جو ہماری ذمہ داری ہے کہ ہم نے اللہ کو راضی کرنے کی کوشش کرنی ہے. رزق کا رب نے وعدہ کیا ہے، وہ ڈھونڈ کر پہنچے گا. اور بالکل ایسے ہی آپ نے دیکھا کہ وہ بندہ کہتا ہے میں نے اللہ سے جو وعدہ کیا ہے مجھے وہ وعدہ نبھانا ہے، نماز پڑھانا میری ذمہ داری ہے، کھانا کھلانا میری ذمہ داری نہیں، وہ اللہ نے ذمہ لیا ہے. اور ایسا ہوتا ہے پھر اللہ غیب سے دروازے کھول دیتا ہے. کاش یہ بات سمجھ آ جائے اور وعدہ نہیں توڑنا. اچھا اب اللہ سے وعدہ کیا کرتے ہیں؟ مثال کے طور پہ کوئی صاحب کبھی کبھی اچانک مسجد میں نظر آتے ہیں نا، سر پہ ٹوپی ہے، ہاتھ میں تسبیح ہے، یار خیریت تو ہے آپ مسجد میں؟ وہ اصل میں ابو بیمار ہو گئے تھے، بچہ بیمار ہے، ہاسپٹل میں ہے، اس لیے میں نمازیں پڑھنا شروع کر دیں، دعائیں کرنا شروع کر دیں. بہت اچھی بات ہے، مگر تھوڑے دنوں میں تو بندہ غائب ہو جاتا ہے. کیا ہوا؟ وہ ابو ٹھیک ہو گئے. یعنی اللہ سے دوستی بھی ہے تو مطلب کے لیے ہے. اچھا بعض اوقات جب مشکل میں ہوتے ہیں نا، اللہ سے بڑے وعدے کہ یا اللہ یہ کام ہو جائے میں بس نمازی بن جاؤں گا، یہ کام ہو جائے میں اتنے روزے رکھوں گا، یہ کام ہو جائے میں اتنا چندہ دے دوں گا، یہ کام ہو جائے میں غریب کی مدد کروں گا. کام ہو گیا پھر بندہ اللہ کے وعدے بھی بھول جاتا ہے. یہ تو حرام ہے، رب سے کیے ہوئے وعدے آپ نہیں پورے کریں گے تو کدھر جائیں گے؟ भाई सारी नेमतें देनी तो रब ने, रब हमारे वादों का मोहताज नहीं है। अगर आपने वादा कर लिया तो फिर वो एक चुटकुला है ना, एक वाकया है कि एक बंदा कहीं समुंदर में कहीं फंस गया, किसी देग में बैठा था, पानी में चली गई किसी तरह से समझ लें। अब वो बड़ी बड़ी लहरें, वो दुआएं कर रहा है, या अल्लाह मुझे जो है वो इस समुंदर की इस मुश्किल से निकाल दे, मैं 100 देगें गरीबों को खिलाऊंगा। अल्लाह की रहमत से वो देग आहिस्ता आहिस्ता जिसमें वो फंसा हुआ था किनारे की तरफ आने लगी। फिर हिसाब किया, 100 देगें तो 5 लाख की बनेंगी, तो या अल्लाह अब तो 2.5 लाख मैं 50 देगें दूंगा, अब किनारे के करीब आ गया, अब थोड़ा सा और पानी उसको किनारे की तरफ लाने लगा, सोचने लगा 50 देगें भी 2-2.5 लाख की होंगी, कहते या अल्लाह अब 10 देगें दूंगा अगर मैं इससे बच गया तो। हाँ, तो वापस रेला आया और वापस पानी में लेके चला गया उसको। तो अब आप अल्लाह से भी इस तरह की जो है वो सौदे करेंगे? अरे अल्लाह के बंदो, आपने अगर कोई नेकी की नीयत की है तो कर डालें, अल्लाह उसमें और बरकत डाल देगा। है, नमाजों की नीयतें करते हैं, नफल की नीयत करते हैं, रोजों की नीयत करते हैं, मन्नतें मानते हैं, काम हो जाए तो भूल जाते हैं, अल्लाह से भी वादा खिलाफी, तो ऐसे ना करें। अल्लाह करे कि आज के इस बयान की बरकत से हम वादे पूरे करने वाले बन जाएं, हम अमानतदार बन जाएं, हम सच्चे मुसलमान बन जाएं। चलें एक मिनट में एक और वाकया जिसमें चोट बहुत है वो सुन लें, फिर अपनी बात ख़त्म करता हूँ। एक गैर मुस्लिम था, ईसाई था, ठीक है, उसने किसी मुसलमान के पैसे देने थे, मुसलमान ने उसको कहा मेरे पैसे लौटाओ, वो पैसे ही ना दे, महीना गुजर गया, 2 महीने गुजर गए, 6 महीने गुजर गए, वो घुमा रहा है, बड़ा परेशान हो गया मुसलमान, चला गया उनके पादरी के पास, जाकर कहता है साहब वो मेरे आपका जो आपका बंदा है, आपके इस आपके मज़हब को मानने वाला है, मेरे पैसे नहीं दे रहा। उस पादरी ने एक पर्ची लिख के दी मुसलमान को, जाके उसको दे दो। उसने पर्ची ली, जाके उस ईसाई को पकड़ाई, उसने फ़ौरन पैसे निकाले, पैसे दे दिए। कह रहा यार मैं 6 महीने से धक्के खा रहा हूँ, मेरे पैसे नहीं देते, एक पर्ची पर पैसे दे दिए, पैसे नहीं चाहिए, पहले बताओ पर्ची में क्या लिखा है। कहा पर्ची नहीं दिखाऊंगा। कह नहीं मुझे पढ़ना है इस पर्ची में क्या, बोले आपको तो आपको पैसे मिल गए ना, आपका काम हो गया, आप जाओ। बोले नहीं मुझे पर्ची पढ़नी है। मुसलमान था, उसका भी दिमाग था, कहा अच्छा पढ़नी है तो पढ़ लो। ज़बरदस्ती उसने पर्ची ली, उस पर्ची में पता क्या लिखा था, उस पादरी ने ये लिखा था, क्या तू मुसलमान हो गया जो लोगों के पैसे नहीं देता। अब ये कैसा जुमला है, ये चांटा नहीं हमारे मुंह पे, होना ये चाहिए था कि पूरी दुनिया में ये मशहूर हो जाए। मैं अच्छा मुझे एक बात बताएं, सरकारे दो आलम अलैहिस्सलाम ने जब मक्के वालों पर इस्लाम की दावत देनी थी तो पहले पूछा था बताओ मैं कौन हूं, वो गैर मुस्लिम थे ना सारे, सब ने क्या जवाब दिया था, आप सादिक हैं, आप अमीन हैं। गैर मुस्लिम मेरे आका को सादिक मान रहे हैं, अमीन मान रहे हैं, मैं उन्हीं नबी का उम्मती हूं, क्या मुझे भी लोग सादिक और अमीन मानते हैं? ये सवाल जरूर अपने आप से पूछिएगा। होना ये चाहिए था कि पूरी दुनिया में ये मशहूर होता कि अगर किसी मुसलमान ने वादा किया है, किसी मुसलमान ने जबान दी है, किसी मुसलमान की प्रोडक्ट पर जो लिखा है वही होगा, ये इस्लाम इनको ये सिखाता है। मगर आज बदकिस्मती से लोग मुसलमान मुल्क की, हमारे मुल्क की प्रोडक्ट खरीदते हुए डर रहे होते हैं, ये जो लिखा है ना वो नहीं होगा। अल्लाह करे दिल में उतर जाए मेरी बात। ऐ सच्चे आका के उम्मतियों सच्चे हो जाओ, ऐ अमानतदार नबी के उम्मतियों अमानतदार हो जाओ, ऐ वादा पूरे करने वाले नबी के मानने वालों आप भी वादे पूरे करने वाले बन जाओ। अल्लाह मुझे भी ये तौफीक नसीब फरमाए, आपको भी नसीब फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम।